आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार, जय मसीह अनि हार्दिक स्वागत छ तपाई सबैलाई। आज पनि पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रम मुक्तिको मार्गमा। मित्र, म आशा गर्दछु कि तपाई सबैले धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गरिरहनु भएको छ। अनि धर्मशास्त्रको बारेमा अझ धेरै गहन रूपमा बुझिरहनु भएको छ। मित्र, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा आज हामी मत्ती तीन अध्यायबाट देख्न गइरहेका छौं, मनन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौं आउने राजा मसीको अग्रदूत बप्तिस्मा दिने युहन्नाले राज्यको घोषणा गर्दछ र येशु राजालाई बप्तिस्मा दिन्छन्। त सर्वप्रथम हामी बप्तिस्मा दिने युहन्नाको सेविकाईको बारेमा देख्दछौं। मत्ती तीन अध्याय एक र दुईमा हामी पढ्दछौं, यसरी बप्तिस्मा दिने युहन्ना यहुदियाको उजाड स्थानमा आए र यसो भन्दै प्रचार गर्न लागे, पश्चाताप गर किनभने स्वर्गीयको राज्य नजिक आएको छ। अहिले अकस्मात बप्तिस्मा दिने युहन्ना शास्त्रको पानामा प्रकट भएको देख्छौ। यदि हामीसँग मत्ती रचित सुसमाचारको पुस्तक मात्र भए हामी यो कुरा सोध्नेथ्यौं, तिनी कहाँबाट आए र तिनको पृष्ठभूमि के हो, किनभने मत्तीले यी कुनै पनि कुराको बताउँदैन अनि कारण एकदम स्पष्ट छ। मलाकी भविष्यवक्ताले भनेका थिए कि आइरहने राजाको बाटो तयार गर्न अगाडि अगाडि अग्रदूत आउनेछन्। मलाकी तीन अध्यायको एक पदमा भनिएको छ, हेर म आफ्नो दूतलाई पठाउँछु र उसले मेरो अघि अघि बाटो तयार गर्नेछ। यो दूत चाहिँ बप्तिस्मा दिने युहन्ना थिए। तपाईलाई वास्तवमा कति पनि दूतको पृष्ठभूमि जानिराख्न आवश्यक छैन। जब कुनै हुलाकीले तपाईँको ढोकामा पत्र ल्याइदिँदा के तपाईँ उसलाई उसको सम्पूर्ण पृष्ठभूमिको बारेमा सोध्नुहुन्छ? तपाईँ त्यस कुरामा त्यति चाक लिनुहुन्न। तपाईँ खाली सन्देशसँग मात्र रुचि लिनुहुन्छ, किनभने सन्देश नै सबभन्दा महत्वपूर्ण हो अनि त्यही नै तपाईँ चाहनुहुन्छ। बप्तिस्मा दिने युहन्ना यो स्पष्ट पारे कि तिनी खाली एक सन्देश बाहक एक दूत मात्र थिए अनि मत्ती त्यो कुराको स्पष्ट गरिरहेका छन्। त्यसकारण उहाँ सिधै शास्त्रको पानाहरूमा प्रकट भई यहुदाको जंगलमा यो भन्दै प्रचार गर्छन्, पश्चाताप गर किनभने स्वर्गीयको राज्य नजिक आएको छ। अहिले यो अभिव्यक्तसँग व्यवहार गरौं, पहिलो पश्चाताप गर, दोस्रो स्वर्गीयको राज्य अनि तेस्रो नजिक आएको छ। यिनीहरू अति नै महत्वपूर्ण छन्। पश्चाताप गर यो एक अभिव्यक्त हो जुन सधैँ परमेश्वरका सन्तानहरूलाई सही बाटोमा फर्कन चुनौतीको रूपमा दिइएको छ। पश्चाताप गर आदिम वा मौलिक ग्रीक शब्द हो मेटानोया, जुनको अर्थ हो मनलाई परिवर्तन गर्नु। अर्को शब्दमा तपाईँ एउटा दिशातिर गइरहनु भएको छ, त्यस बेला तपाईँ फर्केर वरपर हेर्नुहुन्छ, चारैतिर हेर्नुहुन्छ र अर्को दिशातिर मुड्नुहुन्छ। मलाई लाग्छ पश्चाताप जुनै पनि युगका परमेश्वरका जन वा उद्धार पाएका जनहरूको लागि प्राथमिक कुरा हो। तिनीहरू ती व्यक्तिहरू हुन् जब तिनीहरू आत्मिक रूपमा ठण्डा हुन्छन् वा आत्मिक सुक्खापनको महसुस गर्छन्, अनुभव गर्छन्, त्यस बेला फर्कनुपर्छ। त्यही नै प्रकाशको पुस्तक दुई र तीन अध्यायमा एसिया माइनरका सात कलिसियाहरूलाई मण्डलीहरूलाई सन्देश थियो अनि यो आज प्रभु येशू स्वयंको सन्देश तपाईँ र मेरो पनि हो र तपाईँ मेरो लागि पनि हो। कसैले यो सोधलान् उद्धार नपाएका व्यक्तिले पश्चाताप गर्न आवश्यक छ या छैन? हजुर, पहिले चाहिँ उद्धार नपाएको व्यक्तिलाई यो भनिएको छ कि खाली प्रभु येशूमा विश्वास गर्नु। त्यही नै जेलरलाई पाउलको सन्देश थियो। त्यो पुरानो वृद्ध उद्धारहीन दुर्जनलाई केही पश्चातापको आवश्यक परेको थियो, तर जब उद्धार नपाएको व्यक्तिले येशूमा विश्वास गर्छ तिनी वास्तवमा पश्चाताप गरिरहेका हुन्छन्। विश्वासको मतलब ख्रिष्टमा फर्कनु हो अनि जब तपाईँ ख्रिष्टमा फर्कनुहुन्छ तपाईँ अरू केही कुराबाट पनि फर्कनै पर्छ। यदि तपाईँ केही कुराहरूबाट फर्कनुहुन्न भने तब तपाईँ कति पनि ख्रिष्ट कहाँ फर्किरहनु भएको छैन। त्यसकारण पश्चाताप चाहिँ विश्वास गराईको एक भाग हो, तर आज मुख्यतय उद्धारहीन व्यक्तिहरूलाई दिनुपर्ने सन्देश चाहिँ तिनीहरूले प्रभु येशु ख्रिष्टमा विश्वास गर्नु पर्छ। हामी मानिसहरू सेवामा अगाडि आएर येशु मसीहलाई ग्रहण गरे
को देख्न मन गर्छौ, हैन? तर महत्वपूर्ण कुरा चाहिँ ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गर्नु हो, र यदि तपाईँ उहाँ कहाँ वास्तवमा फर्कनुहुन्छ भने तपाईँ अरू कुराहरूबाट पनि फर्कनुहुन्छ, अरू पापबाट फर्कनुहुन्छ जुन परमेश्वरको दृष्टिमा घृणित छ। अनि स्वर्गीयको राज्यको अभिव्यक्तिको अर्थ चाहिँ पृथ्वीमा स्वर्गीयको राज्य शासन, प्रभु येशु राजा हुनुहुन्छ। तपाईँ राजा बेगर राज्यको पाउन सक्नुहुन्न, न त राज्य बेगर राजा नै पाउन सक्नुहुन्छ। त जब युहन्ना बप्तिस्मा दिनेले यो भने स्वर्गीयको राज्य नजिक आएको छ, यसको तात्पर्य के हो? उसको मतलब यो हो कि स्वर्गीयको राज्य राजाको व्यक्तिमा उपस्थित छ। के त्यहाँ स्वर्गीयको राज्यको वर्तमान यथार्थता छ? निश्चय नै त्यहाँ छ। ती व्यक्ति जो उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गरी विश्वास गर्छन्, तिनीहरूलाई उहाँको प्रिय पुत्रको राज्यमा सारिन्दछन्, र तिनीहरूसँग राजासँगको विषय भन्दा अझ घनिष्ठ सम्बन्ध भएको हुन्छ। ख्रिस्ट दुल्हा हुनुहुन्छ र विश्वासीहरू चाहिँ उहाँको दुलहीको अंश हुन्। स्वर्गीयको राज्य चाहिँ पृथ्वीमाथि स्वर्गीयको शासन हो, त्यो आज अस्तित्वमा छैन। अहिले ख्रिस्ट पृथ्वीमा शासन गरिरहनु भएको छैन। ती व्यक्ति जसले सोच्दछन् कि हाम्रा दिनमा स्वर्गीयको राज्य अस्तित्वमा आएको छ, तिनीहरूको सोचाइमा केही गडबड हुनै पर्छ। ख्रिस्ट कुनै पनि रूपमा, आकारमा र तरिकामा शासन गरिरहनु भएको छैन। केवल उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्ने व्यक्तिहरूको हृदयमा बाहेक, तर उहाँ कुनै पृथ्वीमा आफ्नो राज्य स्थापन गर्न कुनै समय आइरहनु भएको छ। जब उहाँ आउनुहुन्छ, उहाँले सम्पूर्ण विद्रोह, दुष्टता, भ्रष्टतालाई खत्तम गर्नुहुन्छ। मित्र, स्वर्गीयको राज्य ख्रिष्ट राजाको व्यक्तिमा उपस्थित थियो वा नजिक आइरहेको थियो, अनि त्यही नै तरिकामा त्यो राज्य उपस्थित थियो। मती अहिले हामीलाई भन्छन्, जुन तिनले रेकर्ड गरेका छन् त्यो भविष्यवाणीको परिपूर्णता हो। अनि यो भविष्यवाणी यसया 40 अध्यायको 3 पदमा उल्लेख छ, जंगलमा एकजना कराउनेको शब्द, अनि यो चाहिँ बप्तिस्मा दिने युहन्ना स्वयं हुन्, किनभने तिनले आफैलाई जंगलमा कराउनेको शब्द भनी दावी गरे। अनि यसको उद्देश्य चाहिँ प्रभुको बाटो तयार गर्नु हो। पदचारमा भनिएको छ, युहन्नाले उँटका रौँको वस्त्र लाउँथे र कम्मरमा छालाको पटुका बाँधथे, तिनको खानेकुरा सल र वनमह थियो। तिनी अनौठो खालका व्यक्ति थिए, होइनन् र? तिनले अनौठो आहार खान्थे र तिनले असाधारण खालको पोषक लगाउँथे। भनिएको छ, युहन्नाले उँटका रौँको वस्त्र लाउँथे र कम्मरमा छालाको पटुका बाँधथे, तिनको खानेकुरा सल र वनमह थियो। अनि हामीलाई यो पनि भनिएको छ कि तिनले कहिले पनि दाढी काट्दैनथे र लामो कपाल हुन्थ्यो। तिनी असाधारण व्यक्ति हुन्, तर सेवाको बोझ भएको व्यक्ति। तिनी वास्तवमा पुरानो नियमका चरित्र हुन्, जो पुरानो नियमको पानाबाट प्रकट भएर नयाँ नियमको पानामा उपस्थित भए। तिनी पुरानो नियमको अन्तिम भविष्यवक्ता हुन्। पद 5 भनिएको छ, यरुसलेम र सबै यहुदिया र यर्दन वरिपरिका इलाका सबै मानिसहरू तिनी कहाँ गए। यहाँ हामी देख्छौ कि यरुसलेम र सबै यहुदियाबाट मानिसहरू उसको सन्देश सुन्नलाई आउँथे, तिनी उनीहरू कहाँ गएनन्। यो स्पष्ट छ कि परमेश्वरको आत्मा यस मानिसमा थियो। अनि 6 पनि हामी पढ्छौ, र आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्तिस्मा लिन लागे। अर्को शब्दमा यसले चाहिँ यी मानिसहरूको जीवनमा परिवर्तनको उल्लेख गर्छ। तिनीहरूले बप्तिस्मा दिने युहन्नाको बप्तिस्मा समर्पण गरेको वास्तविक तथ्य चाहिँ तिनीहरूले आफ्नो पुरानो जीवन छोडेर नयाँ जीवनतिर फर्किरहेका थिए भन्ने कुराको संकेत हो। अनि पद 7 र 8 हामी पढ्दछौ, यहाँ यस प्रकार लेखिएको छ, तर फरिसीहरू र सदुकीहरूमध्ये धेरै जनालाई बप्तिस्मा लिन आइरहेको देखेर तिनले उनीहरूलाई भने, सर्पका बच्चा हो, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेतावनी दियो? यसकारण पश्चात सुहाउँदो फल फलाओ। अहिले सदुकी र फरिसीहरू पनि उनीका आइरहेका छन्, र यी माननीय व्यक्तित्वहरूलाई योहना कसरी अभिवादन गर्छन् ध्यान दिनुहोस्। मानिलिऊ तपाईँको प्रचार अर्को आराधना सेवामा उठेर यो भने यस साँको सन्तान हो। म कल्पना गर्छु कि डिकन एल्डरले अर्को प्रचारक खोज्ने थिए वा विश्वासीहरूले अर्को प्रचारक खोज्ने थिए। यो वास्तवमा अति नै कटु अनि अति नै कठोर भाषा हो। तिनी माननीय आदरणीय फरिसी र सदुकीहरूसँग कुरा गरिरहेका छन्। यो भन्दै कि यो नयाँ जीवनको प्रमाण निश्चय नै जीवनमा देखिन आवश्यक छ। तिमीहरू खालि बप्तिस्मा मात्र लिन सक्दैनौ, त्यसले मात्र सबै कुरा काफी छैन, पर्याप्त छैन। तिमीहरूको जीवनमा फलहरू हुनै पर्छ। किन युहानाले तिनीहरूलाई यस्तो शब्द प्रयोग गरे भन्दा तिनीहरू पाखण्डीहरू थिए। पाखण्डीहरू अनि नौ पदमा हामी पढ्छौ, यस प्रकार लेखिएको छ, अब्राहम नै हाम्रा पिता हुनुहुन्छ भनी आपसमा भन्ने नगर, किनभने म तिमीहरूलाई भन्दछु परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहमको लागि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। मित्र, युहान अति नै कड़ा शब्द प्रयोग गर्छन्, तर तिनी सत्यको प्रकट गर्ने भविष्य वक्ता थिए। अर्को शब्दमा युहान भन्छन्, ख्रिस्टियन परिवारमा जन्मेर चर्च गएर ख्रिस्टियन नाम लिएर बप्तिस्मा लिएर स्वर्गीय राज्यको लागि योग्य हुँदैन, तर जीवन परिवर्तन भएको हुनुपर्छ। पश्चाताप सुहाउँदो फल फलाउ, जसरी विश्वासको काम अथवा फल फलाउनु पर्छ त्यसरी साँचो पश्चातापले पश्चातापको फलहरू फलाउनु पर्छ, अर्थात पापबाट फर्कनु। तर फरिसीहरू र सदुकीहरू आफ्नो वर्ग र आफ्नो जातमा घमण्ड गर्थे, जसरी उद्धार नपाएका थुप्रै ख्रिस्टियनहरू आफ्नो पृष्ठभूमिमा घमण्ड गर्छन्। अनि दश पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, अहिले नै रूखको फेदमा बञ्चरो परिसकेको छ, यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ र आगोमा फालिन्छ। फल फलाउने बारेमा नयाँ नियममा धेरै कुरा भनिएको छ। फल फलाउनु चाहिँ ठिक उचित खालको रूखको परिणाम हो। खाली फल दिने रूखले फल दिन सक्छ। यहाँ युहन्ना रूखको जरामा बञ्चरो पर्ने लायकको रूखको बारेमा बोलिरहेका छन्। कारण चाहिँ यो हो कि यो रूख फल फलाइरहेको छैन। स्याउको रूखले स्याउ फलाउँछ र बयरको रूखले बयर फलाउँछ, तर कुनै रूखले काँडाहरू मात्र फलाउँछ, यो स्याउको रूख होइन र यसलाई काट्न आवश्यक छ। जरा र फल एकै साथ साथ जान्छ र रूखसँग उचित किसिमको फल फलाउन उचित सही किसिमको जरा हुनु पर्छ। यही नै कुरा युहन्ना तिनीहरूलाई यहाँ भनिरहेका छन्। तिनी भनिरहेका छन् कि गलत खराब किसिमका रूखहरू काटिएर आगोमा जलाइने छ। अनि एघार पदमा हामी पढ्छौ, यस प्रकार लेखिएको छ, म चाहिँ त तिमीहरूलाई पश्चातापको लागि पानीले बप्तिस्मा दिन्छु, तर म पछि आउनुहुने म भन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुन्छ। युहन्ना भनिरहेका छन्, म पानीले बप्तिस्मा दिन्छु, तर उहाँ आइरहनु भएको र जब उहाँ आउनुहुन्छ उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। मित्र, तपाईँ र म पवित्र आत्माको युगमा छौं। ख्रिष्ट येशु यस वर्तमान युगमा पवित्र आत्माले बप्तिस्मा दिनुहुन्छ, विशेष गरेर जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ उहाँले आगोले बप्तिस्मा दिनुहुनेछ। अनि आगोको मतलब न्याय हो, दण्ड हो। यो भिन्नता बनाउन आवश्यक छ, यो भिन्नताको बुझ्न आवश्यक छ। कसैले यो भन्दा पेन्टिकोस्टको दिनमा विश्वासीहरू पवित्र आत्मा र आगोले बप्तिस्मा भए, किनभने हामी यो लेखिएको पढ्छौ, तिनीहरू हरेकमाथि आगोको जस्तो चिरा चिरा परेको जिब्रा बसे। मित्र, तपाईँले प्रेरित दुई अध्याय दुई र तीन पद फेरि पढ्नुहोस्। यहाँ यो लेखिएको छ, अनि अचानक स्वर्गीयबाट ठूलो बतास भएको जस्तो हुरुरुरु शब्द आयो र त्यसले तिनीहरू बसेको सबै घर भरिदियो। आगोको जस्तो चिरा चिरा परेका तिनीहरू कहाँ देखा पर्यो र तिनीहरू एक एकमाथि बसे। यो हावा थिएन, यो आगो थिएन, यो पवित्र आत्माको आगमन थियो। तर त्यहाँ केही कुरा थियो जुन कानले सुन्न सक्थ्यो र आँखाले देख्न सक्थ्यो। यसकारण जब पवित्र आत्मा आयो त्यहाँ पवित्र आत्माको बप्तिस्माको परिपूर्ण भएको थिएन। फेरि म यो भन्न चाहन्छु कि आगोको बप्तिस्माले ख्रिष्टको दोस्रो आगमनमा स्थान लिनेछ। यो पवित्र आत्माको युगमा पवित्र आत्मा हरेक विश्वासीको जीवनमा आउँदछ। खाली केही जीवनमा मात्र होइन, तर हरेक विश्वासी पवित्र आत्माद्वारा बप्तिस्मा पाएको हुन्छ, जुनको अर्थ हो विश्वासीलाई ख्रिष्टको बधनसँग पहिचान गरिएको छ। मतलब तिनी ख्रिष्टको बधनको अंश बन्दछ। यो नै परमेश्वरको वचनमा एक महान सत्यता हो। युहान निरन्तर ख्रिष्टको दोस्रो आगमनको बारेमा कुरा गर्छन्। पदबारमा भनिएको छ, उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ र उहाँले आफ्ना खलालाई पूरै सफा पार्नुहुनेछ र आफ्नो गहुँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भूस चाहिँ ननिम्ने आगोमा जलाइदिनुहुनेछ। मित्र, ख्रिष्ट मुक्तिदाता भएर मात्र होइन तर न्यायाधीश भएर पनि आउनुहुनेछ। उहाँ नाङ्लो हातमा लिएर आउनुहुनेछ, जुन नाङ्लो इन्साफको एउटा चिन्ह हो। उहाँले गहुँ र भूस छुट्याउनुहुनेछ, अर्थात उहाँले बाहिरीपट्टि मात्र धार्मिक देखा पर्ने कपटीहरूलाई, पाखण्डीहरूलाई न्याय गर्नुहुनेछ र साँचो धर्मी मानिसहरूलाई इनाम दिनुहुनेछ। परमेश्वरले मानिसको बाहिरी रूप होइन, तर त्यसको हृदय हेर्नुहुन्छ। उहाँ हाम्रो हृदयका सबै सोच विचारहरू स्पष्ट देख्नुहुन्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ येशूले युहन्नाबाट बप्तिस्मा लिन्छन्। पद तेह्रमा हामी पढ्दछौ, तब येशु गालिलबाट युहन्ना कहाँ तिनीद्वारा बप्तिस्मा लिन यर्दन नदीमा आउनुभयो। यो उल्लेखनीय कुरा हो र हामी यो प्रश्न सोध्न गइरहेका छौ कि किन येशूले बप्तिस्मा लिनुभयो। यसको उत्तर दिन पनि म कोशिश गर्नेछु। 14 र 15 पदमा हामी पढ्छौ, तर युहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, बरु मलाई पो तपाईँबाट बप्तिस्मा लिन आवश्यक छ र के तपाईँ म कहाँ आउनुहुने। तर येशूले तिनलाई भन्नुभयो, अहिलेलाई यसै हुन देऊ, किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ। तब युहन्ना राजी भए। किन येशूले बप्तिस्मा लिनुभयो? हुन सक्छ त्यहाँ थुप्रै उत्तरहरू छन्, तर खास प्राथमिक कारण यहाँ उल्लेख गरिएको छ, किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्छ। हेर्नुहोस् त, यहाँ येशू स्वयंलाई पूर्ण रूपमा पापी मानिसहरूसँग एक समान वा पहिचान गर्नुहुन्छ। यसैले यसैया 53 अध्यायको 12 पदमा भविष्यवाणी गरे यसैयाले कि उहाँलाई अपराधीहरूमा गनिनेछ। यहाँ हामी देख्छौ कि राजा स्वयं आफ्ना सृष्टिहरूसँग पहिचान गर्नुहुन्छ, एक समान एक रूप आफैलाई दिनुहुन्छ। वास्तवमा बप्तिस्माको अर्थ हो पहिचान, अनि म विश्वास गर्छु कि पहिचान नै प्रभु येशू ख्रिष्टको बप्तिस्माको लागि प्राथमिक उद्देश्य थियो। अनि यो कुरा पनि बताउँछु कि येशूले बप्तिस्मा लिनुभएको कारण हाम्रो निम्ति उदाहरण प्रस्तुत गर्न स्थापित गर्नलाई थिएन। हामीले पछ्याउने यो विधि थिएन। ख्रिष्ट पवित्र हुनुहुन्थ्यो, उहाँलाई प्रस्तावको आवश्यक थिएन। तपाईँ र मलाई प्रस्ताव गर्न आवश्यक छ। उहाँ पवित्र, निर्दोष, निष्कलङ्क र पापीहरूबाट बिल्कुलै अलग भएका व्यक्तिहरू थिए। आफै स्वयंलाई मानव जातिसँग पूर्ण रूपमा पहिचान गर्न उहाँले बप्तिस्मा लिनुभएको थियो। अनि त्यहाँ येशूले बप्तिस्मा लिनुभएको दोस्रो कारण थियो, पानीको बप्तिस्मा मृत्युको संकेत हो। उहाँको मृत्यु बप्तिस्मा थियो। तपाईँलाई यादै होला, उहाँले योहन्ना र याकुबलाई भन्नुभयो थियो, जब तिमीहरू उहाँको दाहिने र देब्रे हातमा बस्न चाहन्थे, मत्ती 20:22 पदमा, के मैले पिउन लागेको कपबाट पिउन सक्छौ र मैले लिन गइरहेको बप्तिस्मासँग बप्तिस्मा हुन सक्छौ। हेर्नुहोस् त, ख्रिष्टको मृत्यु बप्तिस्मा थियो। उहाँ तपाईँ र मेरो लागि मृत्युमा प्रवेश गर्नुभयो। अनि येशूको बप्तिस्माको तेस्रो कारण चाहिँ यो हो, यस समयमा उहाँ आफ्नो पुजारीको अफिसको लागि अलगाइएको थियो। त्यस विशेष सेविकाईको लागि पवित्र आत्मा उहाँमाथि आउनुभएको थियो। हरेक कुरा जुन येशूले गर्नुभयो त्यो पवित्र आत्माको शक्तिद्वारा गर्नु भएको थियो। दोस्रो कोरन्थी 5:21 पदमा भनिएको छ, हामी उहाँका परमेश्वरको धार्मिकता हुन पाऊ भनेर पापै थाहा नपाउनु हुनेलाई पनि उहाँले हाम्रो निम्ति पाप तुल्याउनुभयो। उहाँमाथि पाप थियो, तर उहाँमा कुनै पाप थिएन। मेरो पाप र तपाईँको पाप उहाँमाथि हालिएको थियो, तर उहाँको पाप उहाँमाथि होइन। यो महत्वपूर्ण भिन्नता हो। यसकारण तपाईँ र म उहाँसँग पहिचान भएर उद्धार पाएका छौं। उहाँ स्वयंलाई हामीसँग बप्तिस्मामा पहिचान गर्नुभयो र पत्रुस हामीलाई भन्छन् कि हामी ख्रिष्टको बप्तिस्मा रूपी मृत्युद्वारा उद्धार पाएका छौं। कुन तरिकामा? प्रभु येशू ख्रिष्टसँग पहिचान भएर उद्धार पाउनु भनेको ख्रिष्टमा हुनु भनेको हो। हामी कसरी ख्रिष्टमा जोडिन्छौं? पवित्र आत्माको बप्तिस्माद्वारा। म पानीको बप्तिस्मामा विश्वास गर्छु, किनभने यसबाट हामी घोषणा गर्छौ कि हामी ख्रिष्टसँग पहिचान भएका छौं। प्रभु येशूले योहना 6:37 पदमा भन्नुभयो, ममा आउने हरेकलाई म कहिले पनि फ्याँक्ने छुइन। हामीले यो कुराको याद गर्न आवश्यक छ कि हामी ख्रिष्टसँग पहिचान हुनै पर्छ, र यो चाहिँ पवित्र आत्माद्वारा पूरा हुँदछ। हाम्रो पानीको बप्तिस्मा यसको साक्षी हो। अनि जब हामी ख्रिष्टमा आउँछौ उद्धारकर्ताको रूपमा ग्रहण गरेर, तब तपाईँ र मैले बप्तिस्मा लिनै पर्छ, किनकि यो उहाँको आज्ञा र हाम्रो कर्तव्य हो। यसपछि हामी देख्छौ येशूले बप्तिस्मा लिएर लिइसक्नु भएपछि हुने घटना। पद 16 र 17 यस प्रकार लेखिएको छ, अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, अनि स्वर्गीय उघरियो र उहाँले परमेश्वरको आत्मालाई ढुकुरझै ओर्लिरहनु भएको र आफूमाथि आइरहनु भएको देख्नुभयो। तब स्वर्गीयबाट यो वाणी आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति नै प्रसन्न छु। यहाँ हामीसँग त्रिएक परमेश्वरको सुन्दर तस्विर छ। जब प्रभु येशू पानीबाट बप्तिस्मा लिइकन बाहिर निस्कनुभयो, परमेश्वरको आत्मा उहाँमाथि आउनुभयो र पिता स्वर्गीयबाट बोल्नुहुन्छ, भन्नुहुन्छ, यो मेरो प्रिय पुत्र हो जसमा म औधी खुशी छु। तर प्रभु येशू अहिले आफ्नो जातिसँग पहिचान हुनुभयो। ओ कस्तो राजा, कस्तो प्रभु उहाँ हुनुहुन्छ!
यहाँहरूको माझमा खुशीको खबर, TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टीय गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टीय गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।